ਦੋ ਕਾਰਾਂ ਦੀ ਇੰਸ਼ੋਰੈਂਸ ਕਰਵਾ ਕੇ ਇਹਨਾਂ ਤੋਂ $1,775 ਦੀ ਬਚਤ ਵੀ ਕਰ ਸਕਦੇ ਹੋ। ਹੁਣੇ ਸੰਪਰਕ ਕਰੋ ਰਾਜਾ ਮਦਸਰ ਨੂੰ 6472903773 ਯਾਨੀ 6472903773।
ਟਰੱਕਿੰਗ ਵਾਲੇ ਵੀਰੋ ਧਿਆਨ ਨਾਲ ਸੁਣੋ, ਟਰੱਕ ਜਿੱਦਾਂ ਦਾ ਵੀ ਚਲਾਉਂਦੇ ਹੋ, ਮੈਨੂਅਲ ਜਾਂ ਆਟੋਮੈਟਿਕ, ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਚੇਤੇ ਆਹੀ ਨਾ ਰੱਖਿਓ। ਟਰੱਕ ਦੀ ਵਧੀਆ ਸਰਵਿਸ ਲਈ ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਲਓ ਜੀ, ਤੀਜੀ ਲੋਕੇਸ਼ਨ ਵੀ ਖੋਲਤੀ ਆ, ਐਗਜ਼ਿਟ 579 ਫਰੋਮ ਹਾਈਵੇ 401 ਇਨ ਨੈਪਨੀ। ਆਹੋ ਜੀ, ਕੋਈ ਅਪਾਇੰਟਮੈਂਟ ਨਹੀਂ, ਡਰਾਈਵ ਥਰੂ ਫੈਸਿਲਿਟੀ, ਐਗਜ਼ਿਟ 579 ਫਰੋਮ ਹਾਈਵੇ 401 ਇਨ ਨੈਪਨੀ। ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਦ ਵਨ ਸਟਾਪ ਸ਼ਾਪ, 519-622-0660 ਜਾਂ quicktrucklube.com। QTL, ਬਿਕੋਜ਼ ਵੀ ਕੇਅਰ।
The things are back.
ਸਫ਼ਰ ਹਲੇ ਸ਼ੁਰੂ ਹੋਇਆ ਹੈ।
With more fashion.
ਇਹ ਹਮੇਸ਼ਾ ਮੇਰਾ ਸੁਪਨਾ ਰਿਹਾ ਹੈ ਕਿ ਮੈਂ ਦੂਜੀ ਲੋਕੇਸ਼ਨ ਖੋਲਾਂ।
More alterations.
ਮੈਂ ਬਦਲਾਵਾ ਚਾਹਨੀ ਹੈ।
ਤੁਸੀਂ ਕੀ ਬਦਲਾਵਾ ਚਾਹੁੰਦੇ ਹੋ?
ਸਭ ਕੁਝ।
And more drama that will have you in stitches.
ਘਾਟਾ ਹੀ ਬਹੁਤ ਹੈ।
ਨਾ, ਉਹ ਜ਼ਿਆਦਾ ਜ਼ਿਆਦਾ ਹੈ।
Bollywood, new season Sunday, watch free on CBC Gem.
ਸਰਦੀਆਂ ਤੇ ਬਰਫਬਾਰੀ ਦੇ ਮੌਕੇ ਤੇ ਜ਼ਰੂਰੀ ਹਦਾਇਤਾਂ। ਬਰਫਬਾਰੀ ਵਿੱਚ ਸੜਕ ਤੇ ਪਾਰਕਿੰਗ ਗੈਰ ਕਾਨੂੰਨੀ ਹੈ। ਆਪਣੀ ਗੱਡੀ ਸੜਕ ਤੋਂ ਹਟਾ ਦਵੋ ਤਾਂ ਕਿ ਸਨੋ ਪਲੋਰ ਬਰਫ਼ ਨੂੰ ਹਟਾ ਸਕੇ, ਨਹੀਂ ਤਾਂ ਗੈਰ ਕਾਨੂੰਨੀ ਪਾਰਕਿੰਗ ਤੇ ਟਿਕਟ ਦਿੱਤੀ ਜਾਵੇਗੀ, ਜੁਰਮਾਨਾ ਹੋਵੇਗਾ ਤੇ ਗੱਡੀ ਨੂੰ ਜ਼ਬਤ ਕਰ ਲਿਆ ਜਾਵੇਗਾ। ਆਪਣੇ ਇਲਾਕੇ ਵਿੱਚ ਬਰਫ਼ ਹਟਾਉਣ ਦੀ ਅਪਡੇਟ ਲਈ 311 ਐਪ ਤੇ ਟਰੈਕ ਕਰੋ। ਜੇਕਰ ਬਰਫ਼ ਹਟਾਉਣ ਸਬੰਧਿਤ ਮਸਲਾ ਹੈ ਤਾਂ 24 ਘੰਟੇ ਇੰਤਜ਼ਾਰ ਕਰਨ ਤੋਂ ਬਾਅਦ ਹੀ brampton.ca/snow ਤੇ ਸ਼ਿਕਾਇਤ ਦਰਜ ਕਰੋ।
جی صاحب، پروگرام میں ایک بار سے خوش آمدید کہنا چاہتی ہوں۔ میں آپ کو لسٹ کے بارے میں ذکر کرتی ہوں، معذرت کی خواست کار ہوں۔ جو بھی ہوا، یونائیٹڈ سٹیٹس کی افواج نمبر 1 پہ ہیں، رشیا نمبر 2، چائنا نمبر 3، ہندوستان نمبر 4، ساؤتھ کوریا نمبر 5، نمبر 6 یونائیٹڈ کنگڈم، جاپان نمبر 7، اور یہ جاپان وہ ہے جس کی فوج کو ہی بالکل ختم کر دیا گیا تھا۔ ناؤ ٹرکی نمبر 8 پہ ہے، پاکستان نمبر 9 پہ اور اٹلی نمبر 10 کے اوپر ہے۔ گلوبل فائر پاور انڈیکس کے مطابق جنوبی کوریا 5ویں، برطانیہ 6ویں، جاپان 7ویں، ترکیہ 8ویں، پاکستان 9ویں اور اٹلی 10ویں نمبر پہ ہے۔ پاکستان کی فوج میں سب فعال اہلکاروں کی تعداد 6,54,000 اور اس طرح سے پاکستان 7ویں نمبر پہ ہے۔ مجھے اتنا افسوس ہے کہ اپنی سیلف پروموشن کے لیے ہم بالکل فوج کی غلطیاں ہیں، بالکل فوج میں ریفارمز آنے چاہیے، ضرور آنے چاہیے، مگر ہم نے ذاتی طور پہ اپنے گھر کا بیڑا غرق کیا۔ یس، اس میں ہمیں پیسے مل جاتے ہیں، یوٹیوب سے بھی پیسے مل جاتے ہیں، ہمیں اور جگہوں سے بھی پیسے مل جاتے ہیں، ہمیں پروموشن بھی مل جاتی ہے، تھوڑی سی ڈیفینیٹلی ملتی ہے، مگر ہم کوئی موقع جانے نہیں دیتے۔ اٹس سیڈ ٹو بی آنےسٹ۔ میں کبھی شام کی افواج کا ذکر دیکھتی ہوں یا میں جو حال دیکھتی ہوں، آئی ڈونٹ نو وچ ڈائریکشن وی آر گوئنگ۔ ہماری غلطیاں ہیں، اس میں کوئی شک نہیں۔ ایک چیز، مفتی اسماعیل جناب، میں نے خاقان عباسی کا آج پروگرام کے شروع میں تذکرہ کیا تھا۔ خاقان عباسی، کل میری کوشش ہوگی، کل میں نے آپ کی ایک ملاقات کروانی ہے، بڑے کمال کے شخص سے میں نے ملاقات کروانی ہے۔ خاقان عباسی از ریئلی این آنےسٹ، اگر آپ اسے پوچھیں تو وہ کوئی لگی لپٹی نہیں رکھتے، وہ بات کر دیا کرتے ہیں۔ آئی ول ٹرائی کہ میں آپ کے ساتھ ایک انٹرویو شیئر کر سکوں۔ یہ انٹرویو جو میں آپ کے ساتھ کروں گی، القادر یونیورسٹی کے ڈاکٹر امجد میرے ساتھ ہوں گے۔ ڈاکٹر کل نہیں تو پرسوں، ٹمارو از تھرسڈے اینڈ آفٹر ٹمارو از فرائیڈے، آئی مائٹ شیئر اٹ آن فرائیڈے۔ ڈاکٹر امجد کے ساتھ میں شیئر کروں گی کہ القادر یونیورسٹی تعلیم کی کو پھیلانے میں کیا رول پلے کر رہی ہے۔ یہ القادر عمران خان نے اس کو شروع کیا تھا، انسٹیٹیوٹ آف میکنگ ریلیجن اینڈ کنٹمپرری ہائر ایجوکیشن۔ اچھا، اس میں یہ مدرسوں کی مانند سے نہیں ہے، مگر ظاہر ہے وہ تعلیم بھی دی جائے گی اور دنیاوی تعلیم اس میں دی جائے گی۔ بچوں کی اور اسٹوڈنٹس کی زندگیوں کو انلائٹن کرنے میں اپنا رول پلے کر رہی ہے۔ اگر آپ اس یونیورسٹی میں اسٹوڈنٹس کو اسپانسر کرتے ہیں تو $355 ٹو سپورٹ اوور کمنگ فائنینشیل بیریئرز۔ مزے کی بات یہ ہے، مجھے بڑا ایک غم کے ساتھ شیئر کرنا پڑتا ہے کہ کراچی میں نا ان کا کینسر ہاسپٹل شوکت خانم کا تھا، اور کینسر کا علاج کوئی بھی کرا سکتا ہے۔ آج انڈس ہاسپٹل کا اگر میں ذکر کرتی ہوں تو انڈس ہاسپٹل میں صرف غریب نہیں جاتے، انڈس ہاسپٹل میں امیر بھی جاتے ہیں، بیکاز وہاں کا سسٹم اتنا اچھا ہے۔ تو کینسر کسی کو بھی ہو سکتا ہے، کوئی بھی ڈائیگنوز ہو سکتا ہے۔ जो चंद गलत काम किए वो गलत काम किए, क्योंकि हॉस्पिटल चलते ही फंडिंग्स के ऊपर, सारे हॉस्पिटल्स फंडिंग्स के ऊपर चलते हैं। आई डेफिनेटली अगेंस्ट दोज फंडिंग्स जिसमें जो फंड्स रेज करते हैं और जाके अपने मसल दिखाते हैं, देखा मैंने 10,000 फंड रेज कर दिया, इसमें 10% मुझे मिलना चाहिए, और कंपनियां 10% 20% तक देती हैं। इंडस हॉस्पिटल ने हॉस्पिटल दिए, गरीबों का इलाज हुआ। आप अपनी नफरत को नफरत में मत, ठंडे दिल से अपने जमीर को जगा के देखिएगा, बेशुमार लोग। मेरी अपनी एक स्टूडेंट थी अनिला सुखेरा, उसका इलाज हुआ और जाहिर है जब उन्होंने कैलकुलेट किया तो थोड़ी सी उसकी जो तनख्वाह थी, शी वॉज टीचर थी, तो मगर उसका इलाज हुआ था वहां से। आई नो वेरी मेनी पीपल जिनका इलाज हुआ, मैं जाती तौर पर विजिट भी किया था, मर्दान की फैमिलीज थी जिनका जकात भी चलती है, और मैंने और आपने कौन सा अपने पास से देना है, जकात में से देना है ना। एनीवेज, फियाज विलाना साहब मेरे साथ होंगे अभी थोड़ी देर में। मिफ्ते इस्माइल जनाब, खाकान अब्बासी साहब ने कहा है कि मुस्लिम लीग नून ने जिस हिसाब से, इट वॉज अ वेरी फाइन फाइनेंस मिनिस्टर, जिस हिसाब से उनको फाइन किया, दैट वॉज अ रॉन्ग। मगर ये दुनिया है ही साहब ताकत का सच चश्मा, अगर आपके पास कुर्सी है तो आपके पास सब कुछ है। और दिस इज वेरी अनफॉर्चुनेट, मेरा तो इतना बिटर एक्सपीरियंस है कि बाज औकात लोग ऐसे बुरे तरीके से काटना चाहते हैं, दिस इज ह्यूमैनिटी मेरा ख्याल अपना ट्रस्ट लूज कर रही है। मिफ्ते इस्माइल साबिक जो हमारे वजीर खजाना भी हैं, उन्होंने कहा है कि सस्ती बिजली, अब जितने पॉलिटिशियंस हैं आप बिलीव कर रहे हैं बिजली सस्ती हो जाएगी, आटा सस्ता हो जाएगा, पानी सस्ता हो जाएगा, उन्होंने कहा इनमें से किसी बात के ऊपर अमल दरामद नहीं होना। नई हुकूमत की पहली तरजीह IMF प्रोग्राम का हया होना चाहिए, क्योंकि आलमी इदारे के पास जाना नागजीर है। साबिक वफाकी वजीर ने डॉन न्यूज के प्रोग्राम में गुफ्तगू करते हुए उन्होंने कहा कि सियासी जमात के पास अच्छी गवर्नेंस का ट्रैक रिकॉर्ड नहीं है, इसलिए नई हुकूमत के आते ही पूरे मुल्क के लिए मुश्किलात पैदा होंगी जो भी हुकूमत आती है। उन्होंने कहा कि नई हुकूमत की पहली तरजीह IMF प्रोग्राम का दोबारा जिला बख्श करना है, और बिजली और गैस के नर्ख बढ़ाना सियासी जमात के लिए बहुत मुश्किल होता है, लेकिन इसकी निस्बत निजकारी करना निस्बतन आसान काम होता है। PIA निजकारी कर दी, आपने एयरपोर्ट्स की निजकारी कर दी, आपने स्टील मिल को निजकारी कर देंगे, अपना 10% कमीशन निकाल लेंगे, बाकी अल्लाह खैर सलाह, मैं दोबारा चला जाऊंगा। मिफ्ते इस्माइल ने कहा कि मुल्क में इदारों की निजकारी इसलिए नहीं हो सकती क्योंकि हमारी सोच दुरुस्त नहीं। इसके साथ साथ ये बात भी इंतहाई आम है कि PIA में जो लोग हैं वो हमारे भाई बहन है, तो उन्हें हड़बड़ाहट होती है, लेकिन उन्हें यकीन दिलाया जाए कि आपको निकाला नहीं जाएगा। भारतीय फिजाई कंपनी एयर इंडिया की मिसाल देते हुए उन्होंने कहा कि एयर इंडिया को जब टाटा को बेचा गया था तो उन्होंने 200 से 250 नए जहाज टाटा कंपनी ने खरीद लिए। आप सोचिए 200 से 250 जहाज होंगे तो कितना रोजगार भी बढ़ेगा। 300 यूनिट मुफ्त बिजली देने की जो बात इस वक्त पॉलिटिशियंस कर रहे हैं, तो 80% से ज्यादा सारिफ हमारे 300 यूनिट से ज्यादा बिजली इस्तेमाल करते हैं, तो ये बुनियादी तौर पर कह रहे हैं कि आप 80 से 85% पाकिस्तानियों से बिजली का बिल लेंगे ही नहीं तो मुल्क को कहां से चलाएंगे, चाचा जी पैसे देंगे आपके। उन्होंने कहा कि मुस्लिम लीग नून वाले कह रहे हैं कि हम बिजली और सस्ती कर देंगे, लेकिन मुझे इस वक्त सस्ती होती नजर आ नहीं रही। उन्होंने ये भी कहा कि ज़राअत और प्रॉपर्टी को टैक्स नेट से मिन्हा रखा है, लेकिन इसको हमें टैक्स नेट में लाना होगा। आप हर चीज में सब्सिडी देते जाते हैं तो मुल्क को आपको चाचा जी चलाएंगे। अब आपकी टोरंटो की तरफ आप आ जाएं, आपकी ओलिविया चाओ ने 10% इंटरेस्ट बढ़ाया, हालांकि उनके सर से बहुत सारी लाइबिलिटीज ले ली गई हैं। डॉन वैली को ओन कर लिया है जनाब डग फोर्ड साहब ने, इसके अलावा डग फोर्ड साहब ने और बहुत सारी जिम्मेदारियां उनसे, गार्डनर एक्सप्रेस को ले लिया उनसे, जिसका ओलिविया चाओ ने बहुत शुक्रिया भी अदा किया। और हमारे ऐसे भाई बहन भी हैं जो बैठे हुए अपनी बस पॉलिटिकल पार्टियों को दे ईमेल पे ईमेल और टैक्स पे टैक्स करते हैं जी, पॉलिटिशियंस आर पॉलिटिशियंस, और उनके जो हरकारे हैं वो सिर्फ वो मैसेज को आगे बढ़ाने के भी, यू विल बी सोल्ड सो चीप मैन। हमारे साथ इस वक्त हैं मोहम्मद सदीक, ऑल डेट सॉल्यूशन से कर्ज के बोझ के तले अगर दब रहे हैं तो कॉल ऑल डेट सॉल्यूशन 4166710577 6710577।
ऑल डेट सॉल्यूशन के जनाब मोहम्मद सदीक साहब, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। सर कैसे हैं आप?
वालेकुम सलाम भाई, मैं बिल्कुल ठीक हूँ, अल्लाह का शुक्र है। आप कैसे हैं?
अल्हम्दुलिल्लाह। बताइए जरा ऑल द सॉल्यूशंस एंड मोहम्मद सिद्दीक के बारे में।
جنید بھائی, ہم پچھلے 23-24 سالوں سے ہیلپ آؤٹ کر رہے ہیں لوگوں کو, اگر کسی وجہ سے کوئی ڈیٹ میں چلا جاتا ہے, چاہے وہ قرضہ چھوٹا ہے یا بڑا, منیمم پیمنٹ کر رہے ہوتے ہیں یا ایک کریڈٹ کارڈ کا بل دوسرے کریڈٹ کارڈ سے پے کر رہے ہوتے ہیں, تو میں کہتا ہوں اپنا پیسہ انٹرسٹ میں ضائع نہ کریں, کال کر کے چاہے فون پہ انفارمیشن لے لیں یا میری کسی بھی لوکیشن پہ آ کے مجھ سے مل سکتے ہیں. فری کنسلٹیشن ہے, پرائیویسی کا پورا خیال رکھا جاتا ہے, ہم آپ کو ریلیف بھی دلوائیں گے اور آپ کا کریڈٹ بھی ری بلڈ کروا کے دیں گے, اس کے لیے آپ کو زیادہ ویٹ بھی نہیں کرنا پڑے گا. اس لیے کوشش کریں کہ انفارمیشن لیں اور اس کے بعد ڈیسائڈ کریں. نمبر ہے میرا 4166710577, 4166710577 پہ کال کر کے انفارمیشن لے سکتے ہیں. میں پچھلے 23-24 سال ایکسپیرینس بتا رہا ہوں کہ اغر آپ گھر بیٹھے ڈیسائیڈ کریں گے بغیر انفارمیشن لیے تو آپ کو بہت نقصان ہوگا, آپ کا پیسہ بھی انٹرسٹ میں ضائع ہو جائے گا, آپ ڈیپ ڈیٹ میں بھی جائیں گے اور آپ کا کریڈٹ بھی زیادہ خراب ہوگا. اس لیے کوشش کریں کہ اس کو اگنور نہ کریں, سیریس لیں اس پہ. اور کئی آپشن اویلیبل ہیں, کچھ ایسے آپشن بھی ہیں جس میں آپ کا کریڈٹ بھی خراب نہیں ہوتا, صرف منی مینجمنٹ کر کے یا لو انٹرسٹ میں کور کرا کے آپ کا مسئلہ حل کیا جا سکتا ہے. قرضہ چاہے آپ پہ کریڈٹ کارڈ کا ہے, لائن آف کریڈٹ ہیں, پرسنل لونز ہیں یا پھر انکم ٹیکس کا معاملہ ہے, سی آر ایکس پرسنل, یا بزنس کا جی ایس ٹی آؤٹ اسٹینڈنگ ہے, یا بزنس لون ہے, جیسا ریسیبل لون کی ڈیٹ کل لاسٹ ڈیٹ آپ نے پے کرنا ہے, ادر وائز آپ پہ وہ 20,000 کی جو آپ کو ریلیف مل رہا ہے وہ نہیں ملے گا, یا ہیس کیپ لون لیے آپ نے, یا کوئی آپ پہ اسپانسرشپ ڈیٹ ہے, یا آپ کا سارے لوگوں کو لیٹر ملے سی ای آر بی کہ واپس پے کرو آپ ایلیجیبل نہیں تھے, یا کوئی کار ٹرک فائنانس کیا تھا پیمنٹ نہیں کر سکے اٹھا کے لے گئے, یہ سارے قرضے ہم آپ کے سیٹل کر سکتے ہیں. اس کے لیے کئی آپشن اویلیبل ہیں, اسٹیٹس آپ کا یہاں پہ کوئی بھی ہو, چاہے اسٹوڈنٹ ویزے پہ ہیں, ورک پرمنٹ پہ ہیں, ریفیوجی ہیں, پی آر کارڈ پہ ہیں, آپ سب لوگ ریلیف لے سکتے ہیں. اور یہ چیز آپ کے پی آر کارڈ پہ, امیگریشن پہ, اسپانسرشپ پہ بالکل افیکٹ نہیں کرتی. اس لیے اگر آپ کے قرضہ ہے آپ کال کر سکتے ہیں 4166710577 پہ کال کر کے آپ انفارمیشن لے سکتے ہیں. جی میں
4166710577 جناب محمد صدیق صاحب کا فون نمبر ہے. آپ سے ملاقات کب اور کہاں ہو سکتی ہے اور اس کے کوئی چارجز ہیں؟
میں بالکل فری کنسلٹیشن ہے میرے آفس میں, چاہے آپ ایک دفعہ آئیں, 10 دفعہ آئیں, 50 بار آئیں آفس میں, فری کنسلٹیشن ہے, کچھ آپ نے پے نہیں کرنا. ہاں اگر آپ کو لگتا ہے کہ میں آپ کیا کر سکتا ہوں, اپنا کیس دیں اور جو میں آپ سے وعدہ کروں گا اسی سے بھی میں گارنٹی کرتا ہوں کہ میرے آفس سے آپ کو کسی قسم کا کوئی سرپرائز نہیں ملے گا. جب کیس آپ کا اپروو ہو جائے گا تو اس کے بعد آپ کی پیمنٹ شروع ہوں گی, کوئی اپ فرنٹ پیمنٹ نہیں کرنی ہو. میری کوشش ہوتی ہے کہ جتنا ریلیف میکسیمم ہو سکتا ہے وہ آپ کو دلواؤں.
4166710577 محمد صدیق صاحب کا فون نمبر ہے. آل ڈیتھ سولوشن سے تعلق رکھتے ہیں اور کوئی بھی سوال ہو ریگارڈنگ ہاؤ ٹو پے آف دیز اسمال لون یا بگ لون وٹ ایور, گیو ایم اے کال پلیز 4166710577. بہت شکریہ سر آپ کا,
تھینک یو مچ.
اللہ حافظ.
محمد صدیق صاحب سے بات کریں. ایک گانا آپ کو سنانا ہے کیونکہ فیاض بلانا صاحب ہمارے پاس آ رہے ہیں اور فیاض بلانا صاحب سے بھی میں نے آپ کی بات کرانی ہے. وہ ایک گانا مجھے پتا چلا, یہ گانا پاکستان کے بہت کمال کے سنگر کا ایک گیت ہے, بڑی پذیرائی بھی ملی اور بٹ انفارچونیٹلی ایز پر روٹین یہ گانا بھی کاپی ہو گیا. اس سے پہلے میں آگے کی طرف چلوں تو وہ انڈیا کے ایک تنقید نگار ہیں, ان کا نام میں آئی ایم ناٹ کہ بھائی صرف بات کر رہی ہوں, پتہ ہندوستان کی اکثر فلمیں اور اب ہرتک روشن, وہ پہلے دیول فیملی تھی نا, وہ ہمیشہ غدر اور اولی بلی فلمیں آتے تھے, روز پاکستان کو اٹیک کر کے تباہ کر کے آ جایا کرتے ہوتے تھے. وہ انڈیا کے ایک تنقید نگار ہیں, رائٹر ہیں, ان کا نام ہے کمال آر خان. انہوں نے کہا ہے کہ اگر پاکستان کو روز آپ نے تباہ کر کے آنا ہے فلموں کے ذریعے تو پھر آپ کو فوج رکھنی, دنیا کی چوتھے نمبر کی بہترین فوج ہے آپ کی, تو فوج کی آپ کو کیا ضرورت ہے. انہوں نے سوال کیا کہ اگر فلموں میں 10 بار پاکستان کو تباہ کیا جا چکا ہے تو بھائی پھر آپ کو فوج کی کیا ضرورت ہے, ہرتک روشن کو بھیجا کیجئے گا. یہاں انہوں نے کہا کہ بھارتی حکومت اور فوج کو مشورہ دیا کہ اگر ہرتک روشن جو ہے وہ تباہ کرنے میں ماہر ہیں, تو انہوں نے کہا کہ چین بھی بھارت کا اتنا ہی بڑا دشمن ہے جتنا پاکستان ہے, اس لیے آپ کسی فلم میں چین پر بھی حملہ ہوتے ہوئے دکھائیں. ہرتک روشن کو انہوں نے آڑے ہاتھوں لیا اور کہا کہ فلم میں ایک جگہ اترتے ہیں اور بتاتے ہیں کہ پاکستان نے کشمیر کا قبضہ کر لیا, اب پاکستان پر حملہ ہونے والا اور ہم پاکستان کی اینٹ سے اینٹ بجا دیں. کمال آر خان نے تجزیے میں بھارتی لوگوں سے, بہت سے لوگوں نے ان سے اتفاق بھی کیا, تو انہوں نے کہا خدا دا واسطہ فلمانوں سے توڑا ناشتے نہ رکھو, یعنی بٹ دس از 21st century, یو نو وار فیئر ہے نا, دیٹس آل واٹ اٹ از. تو یہ گانا جو میں آپ کے ساتھ شیئر کرنے لگی ہوں نا, یہ گانا اب پتہ نہیں کتنے میرا گانا چلا گیا, یہ گانا ماجد بھائی آپ علی ظفر کی آواز میں بیک گراؤنڈ میں ماجد جمال جو ہے اندر ستے پہ نے, میں نے کہا تھا میں جب یہ بات کر رہی ہوں تو بیک گراؤنڈ میں گانا لگا دینا, او پاجی جاگ جاؤ پروگرام دا ٹائم ہویا ہے. یہ علی ظفر کا گانا ہے, یہ گانا پاکستانی فلم کا ایک گانا ہے, بڑا خوبصورت گانا, آپ اس کو سن رہے ہیں جو لوگ پروگرام سن رہے ہیں اس وقت بیک گراؤنڈ میں یہ سن رہا ہے. لو جی بتیرے گانوں کی طرح گانا بھی چوری ہو گیا.
تل کے تھالوں میں جتنی تو ملتی جائے اتنی لگے تھوڑی تھوڑی, جب بھی تو لے انگڑائی لاکھ میرے اوڑی, دل جھوم جھوم چلے جھوم
یا جتنی تو ملتی جائے اتنی. بہت خوبصورت گیت, بہت خوبصورت گیت. اب صاحب اس کی انڈین ورژن ابھی چوری ہو گیا, کر لو گل. انڈیا نے اس گیت کو بھی اب پتہ نہیں رائٹس پہ کیے ہیں کہ نہیں پیے گا, علی ظفر بھی بگاڑے گا نہیں, کیونکہ علی ظفر کو بھی فیم ملی تھی تو انڈیا نے ہی فیم دلوائی تھی, ورنہ کیونکہ گیتوں میں وہیں سے اٹھے تھے. لو جی ہیلو.
سونی کے بالوں میں مورنی کی چالوں میں مٹی کے پیالوں میں پیتل کے تھالوں میں
تو ہی تو بسا ہے مجھ میں, میں بچی ہوں تھوڑی تھوڑی, تو جب پکارے مجھ کو آ کے میری اوری, تو دل جھوم جھوم چلے جھوم جھوم چلے سونے سونے, دل جھوم جھوم چلے
تھوڑی, مگر علی ظفر نے بہت خوبصورت گایا اس گیت کو, ابھی دیکھتے ہیں کیسے انویل ہوتا ہے یہ کہ اس کے رائٹس انہوں نے دیے کہ نہیں دیے. پاکستانی بھی تو الو باٹے ہیں نا سارے کے سارے, اب جب گانا گائے تو اس کے رائٹس لے لیا کریں ساتھ ہی, دے فائن اور وہ پچھلی ڈیٹ میں لے لیتے ہیں, یو نو سے دے سے. سنیے اس گیت کو.
جتنی تو ملتی جائے اتنی لگے تھوڑی
بہت پیارا گانا ہے مگر وقت ہوا جاتا ہے فیاض ویلانا صاحب سے ملاقات کا بھی. نگہت آپ نے کال کرنا تھا ملٹن سے بٹ اب ذرا زندگی آئی ڈیفینیٹلی مجھے پتا چلا کہ آپ کے ہسبینڈ از ڈوئنگ گریٹ ورک اینڈ آف کورس وی ول اناؤنس دیٹ ٹمارو. اس وقت تھوڑا سا مشکل ہو جائے گا. نان کباب ہمارے اگلے سیگمنٹ کے اسپانسر ہے جس میں فیاض ویلانا صاحب میرے ساتھ ہوں گے جو آج کی پولیٹیکل سچویشن کو کور کریں گے. نان کباب 7 لوکیشن سے ڈاؤن ٹاؤن ٹورنٹو اسکاربرو مارکم. میری آپ سے درخواست ہے کہ اف یو آر کانشیس فار دی فوڈ اینڈ ہیلتھی فوڈ چاہتے ہیں تو نان کباب سے رابطہ کر لیجیے گا. نان کباب NAAN نان KABOB کباب آپ فیڈ کیجیے گا تو پلیز ڈو وزٹ گیو ریفرنس آف سازوباز. اچھا یہ بہت بڑا آپریشن ہے دے ڈونٹ نو بٹ یو جسٹ گو اینڈ جسٹ گیو می اے فیڈ بیک اباؤٹ یور کسٹمر سروس کوالٹی آف فوڈ کوانٹٹی آف فوڈ فریشنیس ہیلتھی آپ کو ملی فوڈ کے نہیں ملی نان کباب. اور رائٹ کسٹم کیبنیٹری کا بھی میں ذکر کرنا چاہتی ہوں. سیف علی دیکھیے صاحب وہ کہتے ہیں کہ وی ڈو ناٹ کمپرومائز. اگر آپ نے کیبنٹس یا وینٹیز اپنے گھر میں کرانی ہے تو آسک دیم دے ول شو یو 3D کمپیوٹر ڈیزائنز کہ کیا وہ جنریٹ کر سکتے ہیں. ٹھیک ہے بعض اوقات ہمارا بجٹ ایک ہوتا ہے. دیر از نو ہارم آپ لو رینڈ کے اوپر رہ کے اپنا بجٹ ان کے ساتھ ضرور شیئر کیجیے گا. دس از مائی بجٹ مطلب یہ نہ ہو کہ تم سونے اور ہیرے والی مجھے کیبنٹ بتا دو. تو اپنا بجٹ ان کے ساتھ شیئر کیجیے گا. آئی گارنٹی کہ ان کا کوالٹی آف ورک از ویری نائس. اچھا ان کے پاس ایک آپشن ہے فائنینسنگ ود 12 منتھس. آپ کم کام کرا لیجیے گا مگر کوالٹی کا کام کروائیے گا. رائٹ کسٹم کیبنٹری میکرز ود دا پرفیکٹ ٹچ ریزیڈینشیل یا کمرشل کیبنٹری کے لیے آپ رابطہ کیجیے. دیئر مشین اینڈ آفس جو ہے آفس تو نہیں یعنی پورا کا پوری ان کی جو فیکٹری ہے دیٹ از 1960 ایلزمیر روڈ یونٹ 16 ان اسکاربیریا رائٹ CC Inc. WRIGHT Orwell Wright Marvel Wright Wright CCInc.com SAF کا نمبر 6473008473. میرے ساتھ جناب فیاض ویلانا صاحب اس وقت ہیں اور فیاض ویلانا صاحب ہم آپ کو خوش آمدید کہتے ہیں. سر السلام علیکم. اور وہ ویورز جو ہمارے یوٹیوب پہ بعد میں آئیں گے میری آپ سے ریکویسٹ ہے ڈو سبسکرائب آور چینل اینڈ گیو اس اے فیڈ بیک. مجھے اس سے بے شمار لوگ فیاض ویلانا صاحب کا نمبر مانگتے ہیں. میرے دل میں آر چاہے آپ پولیٹیشین ہیں چاہے آپ جرنلسٹ ہیں ہمارے نمبرز پبلک نمبر ہوا کرتے ہیں. آئی آلویز پاس. فیاض ویلانا صاحب سر السلام علیکم کیسے ہیں آپ؟
وعلیکم السلام. آپ کا پروگرام دیکھنے والوں کو میری طرف سے بھی السلام علیکم.
بہت شکریہ فیاض ویلانا صاحب. پاکستان کی صورت ہے الیکشنز تو الٹیمیٹلی آج آپ کے پریزیڈنٹ پرائم منسٹر کاکڑ صاحب نے بھی جو پہلے یہ کہہ رہے تھے کہ پاکستان کی جو حالات ہیں تھوڑے مخدوش ہیں بٹ الٹیمیٹلی ناؤ ٹوڈے ہی سیڈ کہ جناب سولنگی صاحب کی ہاں میں ہاں انہوں نے ملائی ہے اینڈ انہوں نے کہا ہے کہ پاکستان میں الیکشن ہر حالت میں 8 فروری کو ہی ہونا چاہیے. پیپلز پارٹی بھی بڑی پر امید ہے. جناب گیلانی صاحب نے کہا ہے کہ شاہ محمود قریشی مجھے یاد کریں گے اور پیپلز پارٹی جیتے گی کچھ ایک پرومیسز کی ہیں. تو تھوڑا سا بتائیے گا کہ الیکشنز کے ریزلٹ تو مجھے کچھ اور نظر آ رہے ہیں. پیپلز پارٹی تو مجھے کہیں بھی نظر نہیں آ رہی بٹ پی ٹی آئی کو بھی آف کورس دے ول نیور لیٹ پی ٹی آئی گو ان اینڈ دے ہیو ڈن ایوری پاسبل تھنگ. تو کیا فرمائیں گے تمام صورتحال
اصل میں پیپلز پارٹی کو اپنی سیاسی کارکردگی کا احساس ہے کہ پچھلے 5-10 سالوں میں ان کی جو سیاسی کارکردگی تھی اور اسپیشلی سندھ سے جو خبریں آ رہی تھیں. ٹھیک ہے انہوں نے ہیلتھ سیکٹر میں کچھ کام کیا ہے اس کے علاوہ وہاں سے جتنی خبریں آ رہی تھیں ان کے اگینسٹ ہی آ رہی تھیں. کیونکہ جب آپ کو ایک پروونس میں حکومت ملتی ہے اور وہاں اگر آپ واقعی لوگوں کی لائف میں لوگوں کی زندگی میں کچھ ڈفرینس لے کے آتے ہیں تو اس کا امپیکٹ پورے پاکستان میں ہوتا ہے اینڈ دین یو کین موو آن. پھر آپ دوسرے پروونس میں تیسرے میں یا مرکز میں آپ کو چانس ملتا ہے جس طرح پی ٹی آئی کو ملا تھا کہ کے پی کے میں انہوں نے کام کیا تھا ڈلیور کیا تھا اور ابھی آپ دیکھیں وہ بی آر ٹی پشاور جو ایک ان کی بس سروس تھی اس پہ اس وقت بڑی تنقید ہوئی تھی. شروع میں ان سے غلطیاں بھی ہوئی تھیں لیکن اس وقت ابھی موسٹ ریسنٹلی انہیں 5 ایوارڈز ملے ہیں انٹرنیشنل کسی کمپٹیشن میں اس کو ایویلویٹ کیا گیا ہے تو اس کو 1 آف دی بیسٹ پبلک ٹرانزٹ بس سروس کا ایوارڈ ملا ہے. तो अगर आप काम करें तो वो डिलीवर करें तो नजर आता है। फॉर एग्जांपल एनवायरमेंट में केपीके में इमरान खान ने बहुत काम किया, टूरिज्म के हवाले से बहुत काम किया, पुलिस के हवाले से वहां काफी रिफॉर्म्स पाकिस्तान की, फिर टीचर्स के हवाले से उनको ऑनलाइन उन्होंने उनकी हाजिरी लगा दी। तो वहां उस वक्त केपीके से ये खबरें आ रही थी उस गवर्नमेंट में जब पिछली दफा पीटीआई की गवर्नमेंट थी कि वहां महकमा माल के जितने ये रेवेन्यू डिपार्टमेंट के लोग पटवारी गिरदावर और ये लोग जो होते थे या जो टीचर थे वो कहते थे हमसे कोई हमें कोई गोल्डन हैंडशेक हो जाए, हम ये जॉब करना नहीं चाहते, अब हम छोड़ना चाहते हैं, रिटायरमेंट लेना चाहते हैं, अर्ली रिटायरमेंट की कुछ सूरत निकल आए, हम छोड़ना चाहते हैं। तो उनसे लोग पूछते थे कि आप क्यों छोड़ना चाहते हैं, गवर्नमेंट की जॉब तो लोग नहीं छोड़ते, आप क्यों, पक्की नौकरी है आपकी, आप क्यों छोड़ रहे हैं। तो वो कहते थे जब से इमरान खान की गवर्नमेंट आई है इसने इतनी सख्ती कर दी है, अब हम एक दिन भी कोई गैर कानूनी किस्म की या वो जिसको कहते हैं फर्लू लगाना वो हम छुट्टी नहीं कर सकते। इनका ऑनलाइन सिस्टम है, हम जब जॉब पे पहुंचते हैं तो उन्हें पता चल जाता है, जब जॉब से निकलते हैं पता चल जाता है, क्लास में बैठे होते हैं पता चल जाता है, क्लास से बाहर निकल के अगर टीचर आपस में बैठ के गप लगा के चाय पी रहे हैं और बच्चों का टाइम वेस्ट कर रहे हैं उसका पता चल जाता है। वी आर नॉट एबल टू डू दैट ऑल दैट काइंड ऑफ याशी, जो पहले हमारी सैलरी थी वो खत्म हो गई है। यही रेवेन्यू डिपार्टमेंट में प्रॉब्लम था, यही एजुकेशन डिपार्टमेंट में प्रॉब्लम था, यही हेल्थ डिपार्टमेंट में प्रॉब्लम था। तो वहां लोग जॉब छोड़ने के लिए तैयार बैठे हुए थे, लेकिन वहां डिलीवर किया उसकी खबर मरकज तक पहुंची तो इमरान खान को पंजाब में भी और फिर ओवरऑल भी इतने वोट मिल गए कि उनकी गवर्नमेंट आ गई। इसी तरह अगर पीपल्स पार्टी ने काम किया हुआ होता तो आज उनके चांसेस थे। अब पीपल्स पार्टी ने काम तो किया कोई नहीं, उन्हें पता है कि हमारी कारकर्दगी क्या है, तो इसलिए वो इस दाव पे बैठे हुए हैं कि कब पीटीआई की और मुस्लिम लीग नून की लड़ाई मरकज से एक दफा फिर हो और उन मुख्तदर हलकों से, उससे सीधी बात की जाए तो मिलिट्री एस्टेब्लिशमेंट और हमारे आर्मी चीफ जनरल आसिम मुनीर साहब से और DGISI जनरल नदीम अंजम साहब से उनकी लड़ाई हो तो फिर हमारा दरमियान में से कोई चांस निकले। वो चांस पे बैठे हुए हैं और इसलिए आपने देखा कि वो तनकीद भी करते हैं तो नवाज शरीफ पे करते हैं, बिलावल करते हैं, या कभी कभी उनका दिल करे तो वो इमरान खान की तरफ रुख करते हैं, लेकिन वो इमरान खान की तरफ वो नरम रवैया रखे हुए हैं क्योंकि उन्हें पता है कि पब्लिक आगे से बहुत बुरी तरह रिस्पॉन्स करेगी। अब उन्हें यह पता है कि पब्लिक इमरान नवाज शरीफ के खिलाफ तनकीद सुनने के लिए तैयार है, इसलिए बिलावल वही तकरीर करते हैं जो पब्लिक सुनना चाहती है और वो नवाज शरीफ के और शहबाज शरीफ के खिलाफ सुनना चाहते हैं। अब शहबाज शरीफ ने ताज़ातरीन स्टेटमेंट ये दिया है कि जी पीपल्स पार्टी महंगाई का गिला करती है, हालांकि हम तो इत्तेहादी थे, हम इकट्ठे थे। इसका मतलब है वो ये कह रहे हैं कि महंगाई हुई है और जो उनकी तनकीद है वो ठीक है, लेकिन गलती वो निकाल रहे हैं ये तनकीद क्यों कर रहे हैं जब ये इत्तेहादी थे। इसका मतलब है उनके इल्जाम को जायज तस्लीम कर रहे हैं शहबाज शरीफ साहब कि हाँ वाकई हम नायाब थे, हम नालायक थे, हमारी वजह से महंगाई हुई, हमारी वजह से लॉलेसनेस हुई, हमारी वजह से सारे प्रॉब्लम हुए, तो वो मान रहे हैं। मैं तवक्को कर रहा था कि आप पूछेंगी कि ये जनरल अपने चीफ जस्टिस ऑफ पाकिस्तान काजी फायज ईसा साहब ने जो बल्ला वापस लिया है उसका क्या हुआ है, उस पर बात न कर लें।
आप कर लें मगर वो तो देखें जो अब बिल्कुल आप उसमें करें, मगर मुझे तो अब आगे का आ रहा है कि जो पीटीआई का अगला क्या लाया अमल होगा, बिकॉज वो जो उन्होंने करना था उनको जो बैकलैश उसका मिला है। हाँ ये बात जरूर कर लें कि काजी फायज ईसा के बयान के बाद इंडिया के एक जो चीफ जस्टिस हैं उन्होंने जो उनको कहा है और जो पाकिस्तान की बेइज्जती हुई है और जिस तरह से बहुत सारे जर्नलिस्ट जो आज तक पीटीआई के अगेंस्ट बात करते रहते वो भी चेंज हो गए और हामिद भीद ने यहां तक लफ्ज कह दिया कि जिन्होंने नहीं भी पीटीआई को वोट डालना था वो भी अब वोट डालेंगे। इस पे अगर बात करें तो ज्यादा बेहतर है, बदला लेना था ले लिया, उसने बदला ले लिया।
इंडिया के एक्स चीफ जस्टिस वो तो चले उनसे तो वो पहले भी उनके खिलाफ बात करते रहे, आप भी की होगी। हाँ ये जो चेंज आई है जो जस्टिस काजी फायज ईसा के हामी जर्नलिस्ट थे, फॉर एग्जांपल मतीउल्लाह जान थे, फॉर एग्जांपल असनात मलिक थे, और जो जर्नलिस्ट उनके हक में बातें कर रहे थे, असद तूर बहुत जूनियर रिपोर्टर है और मैं कोई इतना क्रेडिबल उसे नहीं समझता, लेकिन उस बंदे ने भी भरपूर हमायत पहले करता रहा काजी फायज ईसा की। अब उसने जो यू टर्न लिया है और ये सारे अब काजी फायज ईसा के खिलाफ बोल रहे हैं, ये एक चेंज है। और इसी तरह सना बुच्चा और एक लंबी लिस्ट है जो एंटी इमरान खान थे, लेकिन अब इस वक्त वो काजी फायज ईसा के इस फैसले की वजह से टोटली जो है वो पाकिस्तान में
सना बुच्चा का स्टैंड ही बदल गया है।
अच्छा अब मैं इन चीजों पे नहीं जाता, मैं इन चीजों पे जाता हूँ कि पब्लिक क्या सोच रही है, पब्लिक क्या करेगी, पब्लिक इम्पोर्टेंट है इस वक्त। इस वक्त ये जर्नलिस्ट, ये मीडिया, ये जजेस, ये पोलिटिकल पार्टीज, ये पोलिटिकल लीडर्स यकीन माने इस वक्त इररिलेवेंट हो चुके हैं। इस वक्त पब्लिक ने सारा कंट्रोल अपने हाथ में ले लिया है और टेक्निकली अगर सोचा जाए तो इस वक्त है ही उनके हाथ में सारा फैसला। अब 8 फरवरी को होना है 8 फरवरी तक अगर ये पब्लिक इसी तरह जो उन्होंने तय किया हुआ है और उस वक्त उस तरफ वो गामजन रहे अपने फैसला सुनाने की तरफ, क्योंकि 8 फरवरी को पाकिस्तान के 12 करोड़ 70 लाख लोगों ने, जो वोटर्स हैं 12 करोड़ 70 लाख वोटर हैं, उन्होंने अपना फैसला सुनाना है। हमारे पिछले इलेक्शन जो हुआ था 2018 में उसमें 10 करोड़ 60 लाख थे, अब 2 करोड़ 10 लाख नए ऐड हो गए हैं। ये 2 करोड़ 10 लाख तो वो हैं जो अभी ताज़ा इस काबिल हुए हैं कि वो इलेक्शन में अपना वोट कास्ट करें, और ये सारे इनमें से 90% इमरान खान के हामी हैं। और जो इलेक्शन पहले हमारे मुल्क में पार्टी जीतती थी उसके वोट कितने होते थे, 1,65,000 इमरान खान पीटीआई के थे पिछली दफा जब उन्होंने हुकूमत बनाई थी, 1,30,000-35,000 मुस्लिम लीग नून वालों के थे जिन जो अपोजिशन में थे, और 65 लाख पीपल्स पार्टी के थे पाकिस्तान भर में वोट, और 26 लाख मौलाना फजल रहमान साहब के पाकिस्तान भर में वोट थे। अब फॉर एग्जांपल अगर 1 करोड़
आप 1 लाख कह रहे थे, मैं डर गई, मैं आपको रोकना नहीं चाहती थी, आपने कहा 1 करोड़।
मैं आपको बताता हूँ होगा क्या, पब्लिक क्या करेगी मैं वो बताना चाहता हूँ। पब्लिक अब ये करेगी, काजी फायज ईसा साहब ने बल्ला ले लिया। अब इमरान खान का सबसे बड़ा प्रॉब्लम क्या हुआ था पिछली गवर्नमेंट में, ये हुआ था कि लोग लोटे हो गए थे। राजा रियाज और उनके साथ को 20-25 एमएनए जो हैं वो सिंध हाउस में जाके बैठ गए थे, जरदारी साहब ने उनका सौदा कर लिया था, खरीद लिया था उन्हें जरदारी साहब ने और सिंध हाउस में बिठा लिया था। अब लोगों का एतबार उठ चुका है इन इलेक्टेड एमएनए से। काजी फायज ईसा साहब ने अपनी तरफ से इमरान खान के साथ और पीटीआई के साथ दुश्मनी की है उनसे बल्ला वापस लेके, लेकिन मैं समझता हूं कि इमरान खान को और पीटीआई को काजी फायज ईसा साहब का शुक्रगुजार होना चाहिए। कैसे शुक्रगुजार होना चाहिए कि पहले लोगों को बिल्कुल इन एमएनएज पे पहले तो आंखें बंद करके लोगों ने ठप्पा लगा देना था बल्ले पे, और इन्होंने एमएनए बन के असेंबली में पहुंच जाना था, और असेंबली में पहुंच के फिर ये राजा राजा टाइप कोई ग्रुप एक बन जाना था 15-20 का, और फिर यही होना था इमरान खान के साथ। अब चूंकि बल्ला चला गया है, अब किसी के पास चैनक है, किसी के पास फुटबॉल है, किसी के पास चिमटा है, किसी के पास चारपाई है, किसी के पास बैंगन है, अब लोगों को बिल्कुल ही नहीं यकीन कि ये तो जीत या आजाद रहे हैं। अब ये असेंबली में जाने के बाद क्या पीटीआई को वोट देंगे या नहीं देंगे, उसकी तसल्ली के लिए अब जब लोग वोट मांगने के लिए बाहर जाएंगे तो एक एक हलके में, एक एक जलसे में, एक एक कॉर्नर मीटिंग में लोग उनसे कहेंगे कि जनाब ये हमने कुरान मजीद उठाया हुआ है, रखें इस पे हाथ हम सब लोगों के सामने, और कहें कि हम आपको जिताएंगे तो जीतने के बाद आप पीटीआई ज्वाइन करेंगे, नहीं तो आप रिजाइन कर देंगे सीट से। अब ये होगा कोई बंदा, क्योंकि लोग अब कुरान से कम पे किसी पे राजी नहीं हो रहे, लोग अब आम इंतखाबी जलसों में कॉर्नर मीटिंग में आप देखेंगे कि लोग कुरान पे हलफ लेंगे इन एमएनए से, और कोई एक दफा हलफ दे, दो दफा दे, दस दफा दे, एक दफा दे या दस दफा दे, हलफ हलफ होता है, और उनकी वीडियोस बनेगी, और जब लोग इस तरह कुरान पे हल्फ देंगे कि हाँ हम जीतने के बाद आपका वोट लेने के बाद ये अमानत है आपका वोट हमारे पास, और हम जाके इमरान खान की मर्जी के मुताबिक ही असेंबली में इसे इस्तेमाल करेंगे, तो यकीन माने ये लोग इनहराफ नहीं कर सकेंगे, और वो लोटाइज्म का खात्मा हो जाएगा इस बैंगन की वजह से, इस चिमटे की वजह से, इस चारपाई की वजह से। यकीन माने लोगों का अब इतबार उठ गया है और लोग कुरान से कम पे राजी नहीं होंगे, ये होने वाला है अगले हफ्ते, दो हफ्ते में, तीन हफ्ते में, और लोग फिर उस पे कायम रहना पड़ेगा लोगों को, क्योंकि उन्होंने कुरान पे पब्लिकली हाथ रखा हुआ होगा। जी
बहुत शुक्रिया, आपने बड़ी डिटेल से बताया। मगर सर आपको मैं एक बात बताती हूँ, ये सिस्टम जितना करप्ट हो चुका है ना, और जिस चीज की बुनियाद डाली गई है, आगे भी आपको पता है आजाद उम्मीदवारों की कीमत ज्यादा अच्छी लगा करती होती थी। I think this is going to go in a very bad direction. मैंने आपसे जो सवाल किया था ना कि वो लोग जो कि उनके हक में बोलते थे, उन मेजॉरिटी जो है इज अगेंस्ट, और जाहिर है पाकिस्तानी सहाफत में एक बड़ा नाम है जनाब हामिद मीर साहब का, ये कोट अन कोट्स में उन्होंने खुद ये लफ्ज कहा कि जिसने नहीं भी वोट डालना था उसने अब पीटीआई को वोट डालना है, क्योंकि काजी फायज ईसा साहब ने सही नहीं किया जो किया। और एक सवाल मेरा और यहीं पे आपसे बनता है कि ये जो नाअहली का केस है, ये परवेज मुशर्रफ के जमाने से शुरू हुआ था, एक आदमी जिसको आपकी कोर्ट ने सजाए मौत दी हुई है, मर गया वो आदमी, यानी उसकी बेशुमार गलतियों में उसकी एक चीज को संभाल के रखा हुआ, उसके बारे में भी अगर आप कुछ कह सकते हैं तो कह लें।
अच्छा, ये नाअहली वाला जो है ये लोगों को क्लियर था कि इमरान खान को इन्होंने नायल करना है, इमरान खान को इलेक्शन से बाहर रखना है, इमरान खान को इलेक्शन नहीं लड़ने देना, लेकिन पार्टी को बाहर रखना उनके लिए नामुमकिन हो रहा है। फॉर एग्जांपल आपने बल्ला निकाल लिया, अब आप क्या करेंगे, आजाद उम्मीदवार तो लोग खड़े हैं, सबसे ज्यादा इनको उम्मीद थी कि शायद हम ये पकड़ धकड़ करेंगे तो लोग पीटीआई का टिकट लेने के लिए आगे ही नहीं आएंगे। सबसे ज्यादा टिकट के उम्मीदवार पीटीआई के हैं, और अब जो इलेक्शन लड़ रहे हैं, जो लिस्ट पीटीआई वालों ने जारी कर दी है, यकीन माने वो लोग चाहे अंडरग्राउंड है, फॉर एग्जाम्पल हमाद अजहर है या मुराद सईद है या और बहुत सारे लोग अंडरग्राउंड है, यकीन माने वो बाहर भी ना आए, एक दिन कंपेन ना चलाएं, एक दिन वो वोट मांगने ना जाएं, लोगों ने फिर भी उन्हें वोट देने हैं और लोगों ने जिताना है उन्होंने उन्हें। और स्पेशली क्योंकि इमरान खान के साथ यूथ जुड़ी हुई है और उस यूथ की वजह से प्रॉब्लम ये आ रहा है कि अभी तक एक जलसा किया है अपना मरियम नवाज ने, और उस जलसे में भी कहते हैं कि वो सब ही तकरीबन कराए गए लोग थे। इसके अलावा जो कॉर्नर मीटिंग्स हो रही हैं, जावेद लतीफ की एक कॉर्नर मीटिंग इन्होंने दिखाई है, उसमें यकीन माने एक तंग सी गली में उन्होंने वो कॉर्नर मीटिंग जलसा किया, तीन कुर्सियां राइट साइड पे थी और तीन लेफ्ट पे थी, दरमियान में से वॉक करने का रास्ता था, और जब जावेद लतीफ साहब इंटर हुए उस पंडाल में और वहां जो स्पीकर पे जो बंदा अनाउंस कर रहा था उसने बहुत कलाबे मिलाए जमीन आसमान के और तारीखों के पुल बांधे के जनाब तशरीफ लाते हैं जावेद लतीफ साहब, और जावेद लतीफ साहब जब पंडाल में दाखिल हुए और आगे उन्होंने देखा कि आगे कोई बंदा ही कोई नहीं बैठा हुआ, तो जावेद लतीफ साहब ने इंतहाई गुस्से में वो जो फूलों के हार उनके गले में पहनाए हुए थे उन्होंने निकाल के टेबल पे फेंके और खड़े खड़े दो बातें करके वो निकल गए। और यकीनन बाद में उन्होंने कहा होगा कि आइंदा मैं कानों का हाथ लगाता हूं, मैं आपकी किसी जलसे में उसमें नहीं आऊंगा। एक एक दो दो कॉर्नर मीटिंग्स तक ये नहीं कर पा रहे, ये आने वाले दिनों में मजीद हालात इनके तंग होंगे। और फॉर एग्जाम्पल काजी फायज ईसा साहब ने फैसला सुना दिया, अगले दिन जो जस्टिस मुसर्रत हलाली की जो स्टेटमेंट थी उससे अंदाजा हो गया कि काजी फायज ईसा साहब क्या गेम कर रहे हैं। इसी वजह से जस्टिस एजाजुल हसन ने रिजाइन किया था, क्यों, क्यों उनसे कोई मशवरा नहीं किया जाता था। अब काजी फायज ईसा साहब कर क्या रहे हैं कि वो खुद तो चीफ जस्टिस हैं, पहले तो उन्हें अखलाकी तौर पर तो इमरान खान और पीटीआई के खिलाफ किसी भी केस की हियरिंग में बैठना ही नहीं चाहिए, अगर वो अखलाकी तौर पर किसी आला जर्फी का मुजाहरा करें तो वो बाकी जजेस को कहें ठीक है आप सुने जो फैसला आप करना चाहते हैं आइन कानून कायदे के मुताबिक आप करें, मैं नहीं बैठता, क्योंकि एक बाहर मेरे बारे में यह है कि शायद ये तासर ये है कि मैं रिवेंज उनके बारे में एक रखता हूं कि उनके दौर में मेरे खिलाफ ये हुआ था। लेकिन उन्होंने नहीं बुलाया, और उन्होंने क्या किया कि दो जूनियर किस्म के जज जस्टिस मुसर्रत हलाली द मोस्ट जूनियर जज हैं, अभी मोस्ट रिसेंटली उन्होंने सुप्रीम कोर्ट को ज्वाइन किया पिशावर हाई कोर्ट से, उन्हें साथ बिठा लिया, दूसरे मोहम्मद अली मदर को बिठा लिया और वहां उन्हें बोलने भी नहीं दिया और उनसे साइन करा लिए। क्यों कि अगर उन्होंने आंखें खोल के साइन किए होते जस्टिस मुसर्रत हलाली ने तो अगले रोज ये ना कहती अपनी अगली हियरिंग में कि जनाब एक पार्टी के पीछे इलेक्शन कमीशन वालों आप एक पार्टी के पीछे लगे हुए हो। अगर जस्टिस मुसर्रत हलाली साहबा को यह पता है कि इलेक्शन कमीशन एक पार्टी के पीछे लगा हुआ है तो दो दिन पहले उन्होंने काजी फायज ईसा साहब के साथ मिलकर उनसे बल्ले का निशान वापस क्यों लिया था, जब वहां लतीफ कोसा और बाकी पीटीआई के वकला चीख चीख कर कह रहे थे कि ये हमारे दस्तावेजी सबूत इस फाइल में लगे हुए हैं ये देख लें, हम सीडी भी बना के लें या सीडी देख लें, ये प्रूफ देख लें, उन्होंने कोई प्रूफ नहीं देखा। और दो रोज बाद ये कह रही हैं कि आपको और कोई पार्टी नजर नहीं आती, आप एक पार्टी के पीछे लगे हुए हैं। अगर आप वाकई समझते हैं हमारे सुप्रीम कोर्ट के जज साहबान के एक पार्टी के साथ ज्यादती हो रही है तो आप किसी वक्त भी आप जो है सो मोटो एक्शन ले सकते हैं और बुलाएं चीफ इलेक्शन कमिश्नर को और उनको, और चीफ इलेक्शन कमीशन में भी अब क्या हो रहा है, सेक्रेटरी इलेक्शन कमीशन उमर हमीद तो अपनी जाति वजूहत पे या हेल्थ के इश्यूज पे किसी वजह से रिजाइन कर गए, अब एक ढूंढ के तलाश करके एक और ब्यूरोक्रेट को सेक्रेटरी इलेक्शन कमीशन लगाया गया है। फिर पंजाब के जो सूबाई इलेक्शन कमिश्नर थे वो पता नहीं क्यों रिजाइन कर गए, उसकी उनकी खबर दब गई, लेकिन नए इलेक्शन कमिश्नर जहाज अनवर चौहान साहब को लगा दिया गया है। अब कोशिश ही होती है कि अपना बंदा मर्जी का लगाया जाए। अब पंजाब गवर्नमेंट जो मोहसिन नकवी साहब वजीर आला पंजाब हैं वो इस हद तक बायस रहे हैं कि दानियाल अजीज ने एहसन इकबाल की मुखालफत की है तो दानियाल अजीज ने कल अपना पहला जलसा करने की कोशिश की तो वहां पुलिस गई और उनका सारा जलसा वहां उनके माइक वाइक उखाड़ दिए, कुर्सियां उठा ली, टेंट उखेड़ दिए, वो बेचारे जलसा नहीं कर सका। वो दानियाल अजीज मुस्लिम लीग नून का बंदा है लेकिन उसे टिकट नहीं मिला, वो आजाद इलेक्शन लड़ रहा है एहसन इकबाल सेक्रेटरी जनरल मुस्लिम लीग नून के खिलाफ, उसको भी ये जो है जलसा नहीं करने दे रहे। तो इस हद तक अगर बायस हो जाएगी हमारी जो हमारी इस वक्त इंतजामिया है या हमारी केयर टेकर गवर्नमेंट फेडरल है या प्रोविंशियल है, अगर इस हद तक हो जाएंगी तो अल्टीमेटली पब्लिक जितने इनके एक्शन होते हैं मजीद उनके खिलाफ होते हैं। क्या दानियाल अजीज का एक जलसा उखेड़ने से वोट ज्यादा दानियाल अजीज के बने होंगे? अगर वो जलसा कर लेते तो इतने लोगों को वो अपनी बात का कायल ना कर सकते, बनिस्बत उनका जलसा उखेड़ा गया अब ज्यादा लोग उनके साथ जुड़ गए होंगे जहां जलसा उखेड़ा गया। जी
बहुत शुक्रिया मेरे एक बहुत प्यारे भाई हैं, मैं आपका नाम नहीं कहूंगी। मेरा ख्याल था कि लोग कहते हैं पीटीआई वालों की जुबान बुरी है, मेरा ख्याल है अखलाक तो हम तमाम का बिगड़ चुका है, آئی گارنٹی
تمام کر کے پی ٹی آئی والے کو آسمان سے تو نہیں اترے نا.
نہیں نہیں مگر مگر جو ہم اپنی نفرت میں اور اپنی اس چیز میں جو زبان استعمال کرتے ہیں اٹس ویری سیڈ. دا پیشنس لیول از گون بیونڈ اینی تھنگ کہ اگر جو زبان استعمال کرتے ہیں دیٹ از ناٹ اپروپریٹ. ناٹ
ہمارا جو سکہ رائج الوقت, ہماری جو رائج الوقت سیاست ہے نا اس کے مطابق تو عمران خان انتہائی نالائق آدمی ہے. اس کے دو بیٹے تھے وہ ان کو بھی سیاست میں نہیں لے کے آیا. اس نے اپنی پارٹی بنائی تو کہاں سے بندے لیے؟ کوئی پیپلز پارٹی سے لیے, کوئی نون لیگ سے لیے, کوئی جماعت اسلامی سے آ گئے, کوئی یو آئی سے آ گئے, ادھر ادھر سے ہی بندے آئے نا. اور یہاں سے ہی لینے تھے. ظاہر ہے ان کے ہر ایک کی جیب میں قومی شناختی کارڈ ہے پاکستان کا, اور جو آنا چاہے اس کے پولیٹیکل پارٹیز کے دروازے کھلے ہوتے ہیں. تو عمران خان کی پوری پولیٹیکل پارٹی انہیں لوگوں میں سے ہے. لیکن دیکھنا یہ ہے کہ کیا وہ پرفارم ویل کر رہا ہے, کیا وہ بیٹر پرفارم کر رہا ہے, کیا وہ پہلے والوں سے نسبتاً بہتر ہے. میرے خیال میں بہتر ہے, اسی لیے لوگ اس کے ساتھ جڑے ہوئے ہیں. اور پھر دیکھیں کہ یہ جو تہ در تہ لوگ نقاب ہو رہے ہیں, فار ایگزامپل سپریم کورٹ بار ایسوسی ایشن جو ہے اور سپریم کورٹ بار کونسل ہے. اب بار کونسل کے جو اس وقت پریزیڈنٹ ہیں اپنے حسن رضا پاشا صاحب, ہمارے سکھوال کے ہیں, تھارو جنٹل مین ہیں, نائس آدمی ہیں, ان کے والد صاحب بھی لائر تھے, بہت اچھے لائر تھے اور بڑی عزت تھی ان کی. ان کے چھوٹے بھائی محسن رضا خان میرے کلاس فیلو ہیں, میں نے فیملی سے جانتا ہوں, بہت اچھے آدمی ہیں. لیکن وہ مسلسل اس کوشش میں تھے کہ وہ عمران خان کے خلاف بولتے تھے. لیکن اب پاکستان بار کونسل کے اندر بھی اور سپریم کورٹ بار ایسوسیشن اس وقت جو جیتی ہوئی ہے, شہزاد شوکت صاحب جو اس کے پریزیڈنٹ ہیں, وہ بیسیکلی آسماں جہانگیر گروپ ہے اور انہیں انڈیپینڈنٹ گروپ کہا جاتا ہے. اب انڈیپینڈنٹ گروپ جو آسماں جہانگیر گروپ ہے, یہ وقت کا آپ ستم ظریفی دیکھیں کہ اس وقت وہ قاضی فائز عیسیٰ صاحب کے ساتھ اور ملٹری اسٹیبلشمنٹ کے ساتھ اور مسلم لیگ نون کے ساتھ اور پیپلز پارٹی کے ساتھ کھڑا ہے وہ گروپ. لیکن اس گروپ کے اندر سے آوازیں اٹھنا شروع ہو گئی ہیں کہ دیٹس اٹ, بہت ہو گئی, ہم مزید قاضی فائز عیسیٰ صاحب کو سپورٹ نہیں کر سکتے. اسی طرح جو دوسرا گروپ تھا حامد خان صاحب اور منیر ملک صاحب کا, جسے پروفیشنل گروپ کہتے ہیں, جو الیکشن تو نہیں جیت سکے لیکن بڑا گروپ ہے ظاہر ہے, جب قاضی فائز عیسیٰ صاحب کے خلاف کیس بنا تھا عمران خان کے دور میں, تو یہ حامد خان اور یہ سارے لوگ قاضی فائز عیسیٰ صاحب کے وکیل تھے, ان کے ساتھ کھڑے تھے اور عمران خان کی گورنمنٹ کے خلاف کھل کے بات کر رہے تھے. اور اس وقت انہوں نے اپنے حساب سے سمجھا تھا کہ قاضی فائز عیسیٰ کے ساتھ کھڑا ہونا چاہیے. لیکن آج حامد خان صاحب اسی کورٹ میں عمران خان کو ڈیفینڈ کرنے کے لیے کھڑے ہوئے اور قاضی فائز عیسیٰ صاحب نے ان کی کوئی پرواہ نہیں کی اور عمران خان کے اور حامد خان کے خلاف فیصلہ سنایا. اب کیا آپ سمجھتے ہیں کہ پروفیشنل گروپ, انڈیپینڈنٹ گروپ, سپریم کورٹ بار ایسوسیشن اور پاکستان بار کونسل کے اندر جو وکلاء ہیں کیا ان پہ اثر نہیں ہوگا؟ اور پھر بہت سارے وکلاء اس وقت کینڈیڈیٹ ہیں مختلف پولیٹیکل پارٹیز کے, وہ یہ ساری صورتحال دیکھتے ہیں اور جب وہ ٹیلی ویژن چینلز پر جاتے ہیں, مختلف جگہ سوشل میڈیا کے پروگرامز میں جاتے ہیں, ان کے پاس کوئی جواب نہیں ہے قاضی فائز عیسیٰ کو ڈیفینڈ کرنے کے لیے. اور جب قاضی فائز عیسیٰ کو ڈیفینڈ کرنے کے لیے جواب نہیں ہے, جس کا مطلب ہے الیکشن کمیشن چیئرمین جو ہیں ہمارے راجہ سکندر سلطان صاحب, انہیں ڈیفینڈ کرنے کے لیے کچھ نہیں ہے. اور جب ان دونوں کو ڈیفینڈ کرنے کے لیے کچھ نہیں ہے تو پھر ان کے اوپر جو ان کے بڑے باس ہیں اپنے آرمی چیف ہمارے آصف منیر صاحب, انہیں بھی ڈیفینڈ کرنے کے لیے کچھ نہیں ہے. اور پھر تازہ ترین جو واقعہ ہمارے ساتھ ایران میں ہو گیا, اس میں اب لوگ کہہ رہے ہیں کہ وہ ایک مشہور ہوا تھا نا ان کا, انہوں نے لکھا تھا کہ ہم مصروف تھے, تو وہ بیسیکلی ان کے پاس اور کچھ نہیں ہے صرف بتانے کے لیے یہ ہے کہ وہ جو ایران کے راکٹ ہمارے ملک میں ہمارے ملک کے اندر گرائے گئے ہیں, ہم مصروف تھے. کہاں مصروف تھے؟ ہماری یہ جو ٹاپ 10 اور کبھی ٹاپ 3 میں تھی آئی ایس آئی اور اس کے جو لوگ تھے وہ مصروف تھے کیسرا الائی سے, ان کے جو نامزدگی کے کاغذات تھے وہ چھیننے میں, وہ مصروف تھے زرتاج گل کو اریسٹ کروانے میں, وہ مصروف تھے ایمان وسیم جو اٹک سے میجر طاہر صادق کی بیٹی ہیں, ایم این اے کی امیدوار ہیں پی ٹی آئی کی طرف سے, انہیں اریسٹ کرنے کی تانے بانے ملا رہے تھے, وہ مصروف تھے سکرین شاٹ عواب الوی کے, عارف الوی کے بیٹے کے سکرین شاٹ محفوظ کرنے میں, وہ محفوظ تھے باقی ججز کے ہاتھ جو وکلا تھے عمران خان کے وکلا, ان کے گھروں میں چھاپے مارنے کے لیے اور بیرسٹر گور کے بیٹے کا کمپیوٹر چھیننے میں مصروف تھے. ہماری مصروفیت کچھ اور ہو گئی اور اسی مصروفیت انہی کمزور لمحوں میں جو آپ کے دشمن ہوتے ہیں وہ آپ پہ حملہ کرتے ہیں. ایران ہمارا دشمن نہیں ہے, لیکن اگر وہ جیش العدل جو ایک وہاں تنظیم ہے جو پاکستان میں کہیں بلوچستان کی کسی پہاڑی ایریا میں چھپی ہوئی ہے, اور ان کی اطلاعات اگر ایران کی انٹیلیجنس ایجنسیز کے پاس ہیں کہ جیش العدل کے لوگ یہاں چھپے ہوئے ہیں اور انہوں نے یہاں ان پہ آ کے حملہ کر لیا ہے کیونکہ ہم کہیں اور مصروف تھے, تو ہمارے جو بی ایل اے کے بلوچستان لبریشن آرمی کے لوگ ہیں جو ایران میں چھپے ہوئے ہیں, یقیناً ہماری آئی ایس آئی کے پاس بھی ان کے ایک ایک ٹھکانے کی خبر ہے, لیکن ہم کہیں اور مصروف ہیں. ہمارے میزائل جو ہیں وہ ایران سے بھی آگے تک مار کر سکتے ہیں, لیکن نہیں, ہم مصروف ہیں. ہمیں کیسرا الائی کے نامزدگی کے کاغذات کی فکر ہے کہ کہیں وہ کاغذات نامزدگی اس کے داخل نہ ہو جائیں, کہیں وہ الیکشن میں کھڑی نہ ہو جائے اور کہیں وہ ایم این اے نہ بن جائے. جی
بہت شکریہ، بہت شکریہ جناب فیاض بلانا صاحب آپ کا. اللہ تعالیٰ پاکستان کا حامی و ناصر رہے. پاکستان کی جو پولیٹیکل سچویشن کا جب ذکر کر رہے ہیں تو مولانا فضل الرحمان صاحب ابھی ریسنٹلی طالبان کو مل کے بھی آئے ہیں اینڈ وہ بڑا ایمفسائز کر رہے ہیں کہ الیکشن ملتوی ہونے چاہیے. کیا ان کی پرابلم ہے؟ واٹ آر ہز ریزرویشنز؟
مولانا فضل الرحمان صاحب کا پرابلم جو ہے وہ کسی حد تک تو ٹھیک ہے کہ ٹھیک ہے وہاں جہاں جہاں ان کے وہ الیکشن لڑتے ہیں وہ کے پی کے میں لڑتے ہیں یا بلوچستان میں لڑتے ہیں، پنجاب اور سندھ اور کراچی وہاں ذرا ان کی کمزوری ہے، وہ نہیں لڑ سکتے. لڑکانا میں پتہ نہیں کس طرح ہمت کر کے ان کے مولانا راشد سمرو بھٹو وہاں سے الیکشن لڑ لیتے ہیں، وہاں لڑتے ہیں. اس کے علاوہ وہ کہیں اور راولپنڈی، لاہور، اسلام آباد، پشاور کے علاوہ بڑے شہر جو پنجاب کے بڑے شہر ہیں، گجرانوالہ، فیصل آباد، وہاں ان کے امیدوار اس طرح کے نہیں ہوتے. حالانکہ انہوں نے ٹکٹیں مانگی ہیں میاں صاحب سے لیکن کینڈیڈیٹ ان کے پاس نہیں ہے. ان کا مسئلہ یہ ہے کہ انہیں صاف نوشتہ دیوار وہ پڑھ چکے ہیں، انہیں نظر آ رہا ہے کہ کے پی کے میں ڈیرا اسماعیل خان سے امین گنڈا پور اتنا بے فکر ہو چکا ہے کہ ڈیرا اسماعیل خان کی تو وہ ساری سیٹیں جیت جائے گا مولانا صاحب سے، وہ پورے کے پی کے میں، کیونکہ وہ پی ٹی آئی کا کے پی کے کا سربراہ ہے، تو وہ پوری کے پی کے میں شہریار آفریدی، علی محمد خان اور باقی کے پی کے میں جو ان کے لیڈران ہیں وہ سارے وہاں کام کر رہے ہیں، ایکٹیولی ایکٹیو ہیں اور وہاں کمپین بہت کامیابی سے چلا رہے ہیں. اگر شیر افضل مروت کو، لکی مروت سے وہ الیکشن لڑ رہے ہیں، اگر شیر افضل مروت کو اپنے حلقے کی فکر ہوتی تو وہ سندھ میں جا کے اور کراچی میں جا کے انتخابی مہم نہ چلاتے. وہ اپنے حلقے کی طرف سے لکی مروت اور بنو کے ایریا سے وہ مطمئن ہیں کہ میں وہاں میں جیت جاؤں گا. تو مولانا صاحب کو اپنی شکست صاف نظر آ رہی ہے، اس لیے وہ بہانے تراش رہے ہیں کہ الیکشن نہیں ہونے چاہیے. حالانکہ وہی پاکستان ہے جس کے بارے میں ان سے زیادہ نظر ہمارے انٹیلیجنس اداروں کی ہے اور ہمارے لا انفورسمنٹ ایجنسیز کی ہے. اگر ایسی صورتحال ہوتی تو سب سے پہلے وہ جاتے الیکشن کمیشن کے پاس کہ الیکشن ملتوی کریں. دوسری بات، وہ افغانستان میں گئے ہیں ابھی تازہ ترین، ٹھیک ہے انہوں نے اوور کوٹ تو بہت اچھا پہن کے گئے اور بڑے اس طرح مل رہے تھے وہاں کی گورنمنٹ کے جو ان کے منسٹرز تھے کہ شاید یہ سربراہ مملکت ہیں پاکستان کے، لیکن ان کی باتیں، ان کی گفتگو، ان کی جو بھی ان کے مذاکرات تھے وہ سارے کھوکھلے تھے، کیونکہ انہیں پتا تھا ان کے پیچھے پبلک نہیں ہے. آپ امیجن کریں کہ اگر الیکٹڈ پرائم منسٹر اس طرح افغانستان میں کوئی جاتا، چاہے وہ عمران خان ہوتا، نواز شریف، آصف زرداری، بلاول بھٹو، مریم شہباز، مولانا فضل الرحمان، کوئی بھی الیکٹڈ ہوتا جس کے پیچھے پبلک ہوتی، تو وہ جب بات جا کے کرتا افغانستان سے تو آپ کو رسپانس بھی پتا چلتا، اس کا ایکشن بھی پتا چلتا، آفٹر ایفیکٹس بھی پتا چلتے. مولانا صاحب گئے، فوٹو شوٹ ہوا، واپس آ گئے، کچھ پتا نہیں چلا کیا ہوا ہے کیا نہیں ہوا. مولانا صاحب صرف انہوں نے تردد کیا ہے. حالانکہ ہوتا یہ ہے کہ جب اس طرح کی ڈیلیگیشن جاتے ہیں باہر تو انہیں تین جگہ پہ بریفنگ ہوتی ہے. یہ میں نالج کی بیس پہ کر رہا ہوں. ہم 1997 میں پاکستان اور انڈیا کا فرسٹ راؤنڈ آف ٹاکس تھا انڈیا میں، تو اس میں ہم فارن سیکرٹری لیول، شمشاد احمد خان سیکرٹری ہمارے فارن افیئرز تھے، تو فارن سیکرٹری لیول کی میٹنگ ہوئی تھی، تو اسلام آباد سے شمشاد احمد خان صاحب کے ساتھ ہم چھ جرنلسٹ گئے تھے. شیریں مزاری تھی، میں، ماریانا بابر، صالح ظافر، جاوید قریشی اور شاید ایک دو اور تھے، فہد حسین تھے. ہم اسلام آباد سے جب گئے تو ہم تو جرنلسٹ تھے، مذاکرات ہم نے نہیں کرنے تھے، لیکن کیونکہ اس وقت کے جو ان کے پرائم منسٹر تھے وزیراعظم دیو گوڑا، ان سے ہماری ملاقات تھی پرائم منسٹر ہاؤس میں، اور وہاں جو کانگریس کے ہیڈ تھے سیتارام کیسری، ان سے ہماری ملاقات تھی، بی جے پی کے ہیڈ سے ملاقات تھی، آل پارٹیز حریت کانفرنس کے میر وائز عمر فاروق اور سید علی گیلانی اور ان لوگوں سے ہم نے ملنا تھا. تو ہمیں صرف بطور جرنلسٹ جانے کے لیے ہمیں اتنا بریف کیا گیا تھا کہ ہماری تین بریفنگز ہوئی تھیں، ایک اپارا میں ہوئی تھی، ایک راولپنڈی میں ہوئی تھی اور ایک فارن آفس میں ہوئی تھی. تین بریفنگ ہماری ہوئی تھی، حالانکہ ہم نے کوئی آفیشیل مذاکرات نہیں کرنے تھے، ہم نے ان آفیشلی لوگوں سے ملنا تھا، گپ شپ لگانی تھی اور ان کے خیالات جاننے تھے، لیکن ظاہر ہے جب جاتے ہیں تو ہم سے بھی لوگوں نے باتیں کرنی تھی، تو ہمیں بریف کر کے بھیجا گیا تھا کہ یہ ہمارا نیشنل اسٹانس ہے انڈیا کے حوالے سے، اس لائن کے اوپر آپ نے رہنا ہے، اس سے ادھر ادھر نہیں ہونا، باقی اس کے علاوہ آپ جو کرنا چاہیں کر سکتے ہیں لیکن ہمارا مین اسٹانس یہ ہے. تو مولانا صاحب جب وہاں گئے ہیں تو کیا انہیں تین چار جگہ پہ ان کی بریفنگ نہیں ہوئی ہوگی؟ اتنی محنت کر کے آپ مولانا صاحب کو بھیج رہے ہیں لیکن آؤٹ کم زیرو ہے، اس وجہ سے کیونکہ ان کے پیچھے کچھ نہیں ہے. آپ امیجن کریں کہ عمران خان یا عمران خان کا ایک علی شیر افضل مروت جو ابھی جمعہ آٹھ دن ہوئے ہیں اسے پاکستان تحریک انصاف جوائن کیے ہوئے، یا بیرسٹر گوہر علی افغانستان چلا جائے، بطور پارٹی ہیڈ ہی چلا جائے، تو یقین مانیں وہاں اس کی او بھگت اور اس کی گفتگو اور اس کا آؤٹ کم ڈفرینٹ ہوگی، کیونکہ انہیں پتا ہوگا کہ پاکستان کے 60% 70% یا 80% لوگ اس بندے کے پیچھے ہیں اور اس پولیٹیکل پارٹی کو لوگ بیک کر رہے ہیں، سپورٹ کر رہے ہیں. جی
بلانا صاحب، آپ کی ساتھ شمولیت کا اللہ میرے پاکستان کا حامی و ناصر رہے.
میں ایک اور بات آپ کو انڈیکیٹ کرنا چاہتا ہوں مختصرا.
جی،
شیخ رشید صاحب کو دوبارہ اریسٹ کر لیا گیا.
سر میرا خیال ہے
وہ تو انٹرویو بھی دے چکے ہیں، پھر کیوں اریسٹ کیا گیا؟ انہیں ایک ٹاسک دیا گیا ہے، وہ جیل جائیں گے، ان کی عمران خان سے ملاقات کرائی جائے گی، और एक कैदी दूसरे कैदी के सामने बैठ के नए सिरे से एक नया फार्मूला पेश करेगा कि अब हमारे पिंडी वाले ये सोच रहे हैं फलां फलां चीजों पे आप एग्री कर जाओ, फलां फलां चीज पे वो एग्री करने के लिए तैयार हैं, तो प्लीज लेट्स सेटल दिस डस्ट।
मुझे बड़ा दुख है कि वो
पाकिस्तान नहीं किया गया, शेख रशीद साहब को मुजाकरात करने के लिए भेजा गया है, क्योंकि वो ये समझते हैं कि उनकी कैबिनेट में रहे हैं, बंदा भी फनकार है, और शाह महमूद कुरैशी और परवेज इलाही तो इमरान खान को कायल नहीं कर सके, ये क्योंकि शेख साहब क्लेम करते हैं कि मैं हूं, तो वो शेख साहब को अरेस्ट इसलिए किया गया, अदरवाइज तो वो आपको पता है आमीन कह चुके हैं, और एक दफा जो बंदा आमीन कह चुका होता है वो किसी वजह से कहता है, उन्हें कुछ दिखाया जाता है उनके अमाल या फाइल उनकी दिखाई जाती है, या वो वैसे ही घबरा गए थे, या उम्र के इस हिस्से में है कि वो मजीद सख्ती बर्दाश्त नहीं कर सकते थे, वो इंटरव्यू दे चुके हैं, वो आमीन कह चुके हैं, वो जो उनकी मर्जी के मुताबिक उनकी लाइन पे आ चुके हैं, तो वो मुजाकरात करने के लिए उन्हें भेजा गया। जी
बहुत शुक्रिया फैज बिरान साहब आपकी नॉलेज का, आपकी इन्फॉर्मेशन का, और आज फैज बिराना कल फिर कोशिश करेंगे इनसे बात करें, और आपकी अपनी जाती राय हो सकती है मगर प्लीज जुबान का इस्तेमाल सही करें। आपको कोई बेनिफिट होगा किसी हुकूमत के आने का, मुझे कम अज कम मुझे सिर्फ बेनिफिट है टू इंट्रोड्यूस माई सेल्फ एज पाकिस्तानी। आज पाकिस्तान की फौज भी 9वें नंबर के ऊपर आ गई, आप स्टेटिस्टिक्स देखें दुनिया की, इंडिया की फौज नंबर 4 के ऊपर है, फर्स्ट के ऊपर अमेरिका, देन कम्स रशिया एंड देन कम्स चाइना एंड रशिया, और फिर चौथे नंबर पे इंडिया, और 9वें नंबर पे आपका पाकिस्तान है, जिसमें हमारी फौज की शायद एक तो तवज्जो बटी हुई है, इट्स वेरी सैड, और दूसरा कुछ शहर के लोग भी जालम सी, कुछ सानू मरम का शौक भी सी, मैंने और आपने भी अपना रोल बेहतरीन प्ले किया है। बाकी पाकिस्तान की फौज के जो 4 जनरल बड़े हैं वो भी आपके मेरे जैसे लोग ही हैं, जिनको पैसे की भी जरूरत है, जिनको लालच भी है, जिनको हवस भी है, क्योंकि बहुत से लोग झूठ का साथ इस वक्त किस लिए दे रहे हैं, किस लिए वो सरेआम पाकिस्तान में ज्यादती होती हुई को महसूस नहीं कर रहे, क्योंकि उनको कोई लालच है, कोई मिनिस्टर उनका होगा, कोई मेंबर पार्लियामेंट उनका होगा, कोई वजीर आजम उनका होगा, दैट्स ऑल व्हाट इट इज, वी आर नॉट सिंसियर टू पाकिस्तान। आई लव यू ऑल, प्लीज डू सब्सक्राइब एंड आई नीड योर फीडबैक। इलान साहब बहुत शुक्रिया आपका, बहुत शुक्रिया,
थैंक यू।
फैज़ इलान साहब से हमने आपकी बातचीत कराई, स्टे ट्यून्ड, चंद स्पॉन्सर्स विल कम बैक।
यू आर लिसनिंग टू WTOR 770 AM यंगस्टाउन टोरंटो।
770 AM दी नशरियात सुनन ते हालात हाजरा तो बाखबर रहने दे वास्ते न्यूज इन्फॉर्मेशन एनालिसिस इलेक्ट्रिक गड्डिया दे विच ई आवाज ऑफिशियल एप या साडी वेबसाइट eawaz.com लोकल नंबर 6478724900।
काश घर पैसे भेजना आसान ते सुखाला हुंदा, CIBC ग्लोबल मनी ट्रांसफर दे नाल विदेशां विच वसे तुहाडे प्यारे उसे दिन स्थानक मनी ग्राम केंद्रां तों कैश पिकअप कर सकदे हन, यानी कि ओ पैसा उसे दिन लै सकदे हन जिवें कि ए दिन अते ए दिन। जे तुसी प्यार दा सुनेहा भेजना होवे तां $0 CIBC ट्रांसफर फी राही अपने प्यारियां नूं उसे दिन कैश पिकअप सुविधा राही भेजो। वधेरी जानकारी लई CIBC.com/cashpickup ते जाओ। शर्तां अते CIBC फॉरन एक्सचेंज रेट्स लागू। CIBC एम्बिशंस मेड रियल।
मैंने अपनी जिंदगी के 25 साल इस रेडियो पे जाया किए, मेरा दिन मेरी रातें इसी चैनल के लिए। देयर आर टाइम्स इवन रात, कल रात को अराउंड 1:30 आई वाज अरेंजिंग वन ऑफ माय इंटरव्यू, और मैंने जो कुछ इस चैनल के लिहाज से लोगों से सुना कि जी, बट आई लिव्ड माय लाइफ फॉर दिस 770, इट रिप्रेजेंट यू, इट रिप्रेजेंट अस। मेरा एक बहुत प्यारा भाई है और आई कैन इमेजिन योर पेन। एक ट्वीट डाला था, अक्सर ट्वीट आते हैं, मैं कोई पॉलिटिकल ट्वीट नहीं करती, मैं सिर्फ वैल्यूज का ट्वीट जरूर करती हूं, क्योंकि कोई पॉलिटिशियन किसी आदमी का नहीं है, कोई पॉलिटिशियन, दे आर ओनली आफ्टर देयर ओन पोजीशंस, ट्रस्ट मी, दे आर ओनली आफ्टर देयर ओन पोजीशंस। और हम, वी आर द बैक स्टैबर्स, हम यार के साथ खड़े होकर ना पीछे से छुरा मारते हैं कमर में इतना बुरा कि क्या बताऊं। बट मतीउल्लाह जान का एक ट्वीट था, तो मैंने ना मतीउल्लाह जान को एक, और खुदा की कसम वो जो भी इंसान है, आई हैव नेवर स्पोकन टू हिम नेवर, मगर मैंने उनको इनबॉक्स रिस्पॉन्स किया था और मेरा ट्वीट वहां पड़ा भी हुआ है कि वी आर बिकमिंग पार्ट टू सम कॉन्स्पिरेसीज, اور ہم اپنے ذاتی مفادات کے لیے جو بھی میں نے اس وقت لکھا تھا. میں نے کبھی اتنا گندا ٹویٹ متیلا جان کا دوبارہ نہیں دیکھا. نیور. یس آئی سے کہ دیز آر ووٹرز جو آر ریسپانسبل ہیں فار ایوری تھنگ. ہم اپنی خنس مٹانے کے لیے کبھی اس کے ذمہ ڈالتے ہیں, کبھی وہ کہتے ہیں نا ناچ نہ جانے آنگن ٹیڑھا, او بھی غلط او بھی غلط, او میں چوری کر لوں میں بالکل ٹھیک ہے. یہ میرے بھائی جس نے ابھی کیا نا, باجی آپ پاکستان کی بات ہر روز کرتی ہیں لیکن ابھی ابھی میں آپ کا میسج بعد میں پڑھ رہی تھی تو پڑھ لوں. باجی آئی وانٹ آل دیز میڈیا پیپل شوڈ بی ڈسٹروئڈ آفٹر پالیٹیشین ملٹری جنرل اینڈ ججز. یو آر ایبسولیوٹلی رائٹ, یو آر ایبسولیوٹلی رائٹ. ہمارے ہاں سب سے بڑی ڈویژنز جو کریٹ کی, ہم بک گئے, ہم بک گئے. ہم نے آٹومنز کون بکا تھا, کیوں آٹومنز گرے تھے, کیونکہ کچھ لوگ بک گئے تھے. کس کس چکر میں بکے تھے کہ میرے چار بیٹوں کو بات چات مل جائے گی, ایک کو عراق مل جائے گا, ایک کو سیریا مل جائے گا, ایک کو وہ مل جائے گا, دو کو ملا باقی وہ بھی اڑ گیا. یو آر ایبسولیوٹلی رائٹ. جرنلسٹ نے بالکل زیادتیاں کی, یہ وہ جرنلسٹ ہیں جنہوں نے پیسہ لیا. آپ دیکھیے ان کے اپنے اپنے جہاز ہیں, ہم تو یہاں سروائیول کرتے ہیں. میں تو ریئل اسٹیٹ کے بیچ میں سے بھی پیسہ کماتی ہوں, 770 کے اندر ڈال دیتی ہوں, اور میرا خدا گواہ ہے کہ آئی پٹ ایوری تھنگ انٹو 770. مگر وہ جرنلسٹ جو اوپنلی کہتے ہیں کہ مجھے 3 کروڑ ڈالر آتا ہے, تو بھائی وہ ہیں جرنلسٹ, وہ بکتے ہیں, ہم نہیں بکے. اور میں آپ کو بتا دوں, یہ بات ہے 2000 پچھلے سے پچھلے سال 2023-22 کی بات ہے. مجھے آفر کسی نے کیا, 5,000 ڈالر مہینہ لے لیا کرو امریکن, تے آپ پلیز نومبر تک چپ ہو جائیں. آئی سیڈ مائی آئی وونٹ سیل مائی از کانشیس فار دا سیک آف منی, آئی وونٹ. مجھے کبھی کسی نے پریشر نہیں دیا کون سی خبر ایئر کرنی ہے کون, نیور. لوگ اکثر کہتے ہیں ان کا بھی سافٹ ویئر اپ ڈیٹ ہو, میں خدا کو حاضر ناظر جان کے کہتی ہوں مجھے کبھی کسی نے یہ نہیں کہا کہ بولوں کہ نہ بولوں. یس سمبڈی سیڈ کہ اسٹے کوائٹ ٹل نومبر. آئی سیڈ آئی ہیو فیو کوشچنس, آنسر می دوز کوشچنس. دس 5,000 میں کبھی اپنے پہ اسٹگما نہیں آنے دوں گی, بیکاز آئی ایم ناٹ آنسریبل ٹو ادرز, آئی ایم آنسریبل ٹو مائی سیلف. آئی ورک ہارڈ. ہم کمرشل پلے کرتے ہیں, ہم آپ کے سامنے پروگرام پیش کرتے ہیں. عام بزنس مین کا بہت شکریہ جو ہمیں سپورٹ کرتا ہے. بہرحال آپ نے صحیح کہا, بالکل صحیح کہا. اور ملٹری بھی ساری ملٹری بیڈ نہیں ہے, جن کی شہادتیں ہوتی ہیں آپ ان سے پوچھیں. وہی تو ایک پشاور کی وہ جو ایک کینڈیڈیٹ سے کہا, میرا تو بھائی 6 فٹ لمبا جوان شہید ہوا تھا, میں کیسے فوج سے نفرت کر سکتی ہوں. مگر یس پاپا جونز والے جنرل سے میں نفرت کرتی ہوں, یس باجوا صاحب سے میں نفرت کرتی ہوں. باجوا صاحب بہت سے لوگ کہتے ہیں یہ تو صاحب کہتی ہیں ان کو تو یہ سافٹ ویئر اپ ڈیٹ ہوا, میری ٹریننگ غلط ہے. کسی کو بے عزت کر کے میں اپنی عزت نہیں کرا سکتی. بہرحال بھائی آپ نے کہا دیز اینکرز ہیو پوائزن دی پاکستان, دیز آر ایجنٹس آف اسٹیبلشمنٹ. نو بڈی, جو اسٹیبلشمنٹ کے ایجنٹ ہیں دے رچ لیو رچ لائف. اسی تو بےچارے سارا دن تک کے کھاندے رہنے. اچھا ایک اور بھائی بڑے پیارے ہیں, آئی لو یو مائی ڈیئر بردر. بھائی جی آپ پاکستان کی بات ہر روز کرتی ہیں لیکن ایسے لوگوں کو بلاتی ہیں جو پاکستان کے خلاف فیک پروپیگنڈا کرتے ہیں. آپ صحیح کہتے ہیں, مگر مجھے آپ ایمانداری سے بتا دیجئے گا کیا فائز عیسیٰ نے پیغام آپ صحیح فیصلہ کیا. چلو میں آپ کو پلیٹ فارم دیتی ہوں, آپ اپنا نام نہ اناؤنس کریں. میں بھی آپ سے پرومس کرتی ہوں آئی ول ناٹ اناؤنس یور نیم. کیا از اٹ فیئر, واز اٹ فیئر ود دا پیپلز پارٹی کے بھٹو صاحب کو پھانسی ہو گئی. کہتے 80 پاؤنڈ وزن تھا جب ان کو کیا, اور آپ کو پتا ہے کہ آخر میں دے وانٹیڈ ہم ٹو سائن, ہی اسپٹ آن دا جنرل. چشتی تھا شاید کہ جنرل فیض تھا, اس کی چشتی اس کے منہ پہ اسپٹ کیا تھا, مارا تھا بٹ اس کو. بھٹو صاحب مر گئے تھے, اسٹریچر پہ اٹھا کے وہاں لے کے گئے تھے. تارا مسیح نے یہ بیان دیا تھا. ڈو یو تھنک واز اٹ رائٹ؟ ڈو یو تھنک بے نظیر صاحب ایسے ان کا نشان لے لیا تھا, واز اٹ رائٹ؟ ڈو یو تھنک کہ اتنا عرصہ 30 سال تک ڈرامہ چلتا رہا, 3 سال حکومت کرتی تھی بے نظیر, 3 سال نواز شریف, 3 سال بے نظیر, 3 سال نواز شریف, واز اٹ رائٹ؟ ڈو یو تھنک کہ کشمیر کی لیڈرشپ جو تھی یہ مولانا فضل الرحمان کے ہاتھ میں تھی؟ آج تک کشمیر کا فیصلہ تو کوئی نہ ہوا. ڈو یو تھنک واز اٹ رائٹ؟ تو آپ نے کہا کہ جو غلط ہے وہ غلط ہے. آپ کیسے بلاک کر سکتے ہیں؟ ایک زمانہ تھا آپ نے ایم کیو ایم کو کھڑا کیا, پھر آپ نے ایم کیو ایم کو بھی سپوائل کر دیا, توڑ دیا, پھر آپ نے پیپلز پارٹی میں بھی پارلیمنٹرین, پھر آپ نے تحریک لبیک یا رسول بنا لیا, پھر آپ نے عمران خان کو غلط فیور کیا, آج آپ نے عمران خان کو بھی وہی سلوک کیا. کیا یہ صحیح تھا کہ نواز شریف صاحب کو اتنا عرصہ جلا وطنی, مطلب خود ساختہ جلا وطنی, وہ انگلینڈ میں رہے؟ عام آدمی کے پاس تو کھانے کے لیے پیسہ نہیں. واز اٹ رائٹ کہ جب ان کو واپس لایا گیا تو ڈیل کے, واز اٹ رائٹ کہ آپ کے باجوا صاحب جو تھے وہ ڈکٹیشن لینے کے لیے انگلینڈ جایا کرتے تھے؟ واز اٹ رائٹ کہ آپ کی پوری کیبنٹ انگلینڈ جاتی تھی؟ کیا پاکستان میں سارے بے وقوف اور گدے بستے ہیں کہ دے کینٹ ہیو سم بڈی ان پاکستان؟ کیا یہ غلط ہے کہ اگر وہاں پہ کسی نے ہاسپٹل بنایا اور غریب آدمی کا علاج مفت ہو رہا ہے تو آپ اس کو زکات بھی نہیں اس ہاسپٹل کو جانے دیتے؟ ہم انڈس کا یہاں فنڈ ریز کرتے ہیں, اب بھی ریز کریں گے. ہم مسلم ویلفیئر سینٹر کا بھی ریز کرتے ہیں. فنیٹک پاکستانی کہتے ہیں او جی مسجد کو تو نان